नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 6 गते मंगलबार, फागुन कृष्ण पक्ष षष्ठी तिथि। तदनुसार 18 फेब्रुअरी सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। कर्णालीका आयोजनामा बजेट बढ़दै ठेकेदार कसिँदै शीर्षकमा अन्नपूर्ण पोस्टले मूल खबर बनाएको छ। कर्णालीवासीको लाइफलाइन हो कर्णाली राजमार्ग अर्थात कर्णाली करिडोर। यसको स्तरोन्नति नहुँदा जनस्तरबाटै प्रश्नहरू उठ्ने गर्छन्। नगरून् पनि किनकि यहाँका बासिन्दाको भाग्य र भविष्यसम्म जोड़िन्छ यो करिडोर। साउथ एण्ड नर्थ एक्सिस ग्रोथका रूपमा रहेको कर्णाली करिडोरले नेपाल चीन र भारत जोड़दैछ। उक्त राजमार्गको स्तरोन्नतिका लागि संघीय सरकारले हालै 4.2 अर्ब करोड़को स्रोत सुनिश्चित गरी ठेक्का खुलाएको छ। यसले कर्णालीवासीमा खुशियाली छाएको छ। कालीकोटको तिला गुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्यायले भन्नुभयो, कर्णाली राजमार्गको स्तरोन्नतिको काम संघीय सरकारले आफ्नो प्राथमिकतामा राखेर कर्णालीको मुख्य सवाललाई सम्बोधन गरेको छ। यसबाट निकै उत्साहित छौं। उक्त राजमार्ग चीनको सीमाना जोड़िएको हुम्लाको हिल्सादेखि भारतसँग सीमाना जोड़िएको बाँकेको जमुना नाकासम्म विस्तार हुनेछ। कर्णाली करिडोर नामाकरण गरी बाटो खन्न थालेको 23 वर्ष भयो। राष्ट्रिय सड़क सञ्जालले नजोड़िएको जिल्ला हुम्लालाई पनि यसै सड़कले जोड़दैछ। 2057 सालमा तत्कालीन उप प्रधानमन्त्री हाल राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली करिडोरको कालीकोटको खुलालुमा शिलान्यास गर्नुभएको थियो। 2075 सालमा बल्ल ट्र्याक खुल्यो, तर स्तरोन्नतिको कार्यले गति लिएको थिएन। जमुना हिल्सासम्मको कुल लम्बाई 505 किलोमिटर छ। कालीकोटको खुलालु बाजुराको पिपलचोर सिमकोट हिल्सा चीन सीमासम्म सड़कको दूरी 269 किलोमिटर हो। रत्न राजमार्गको पनि स्तरोन्नति हुँदै मदन भण्डारी राजमार्ग पनि द्रुत गतिमा। दैलेखको राकममा 50 शैयाको अस्पताल लगायतका प्रसंगलाई जोडेर अन्नपूर्ण पोस्टले कर्णालीमा केन्द्र सरकारको बजेट टन्नै प्रदेश सरकार ठेकेदार कस्दै शीर्षक दिएर मूल खबर बनाएको छ। आजको गोर्खापत्र दैनिकले प्रधानमन्त्रीद्वारा लुम्बिनी प्रदेश सभामा सम्बोधन सरकारबीच सहकार्य आवश्यक शीर्षक दिएर मूल खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। देश विकासको काम अरू आएर नगरिदिने बताउँदै प्रधानमन्त्री ओलीले नेपाली आफैले काम गर्नुपर्ने र त्यसका लागि समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, काम कसैले बाहिरबाट आएर गरिदिँदैन, हामी आफै गर्ने हो। मनोबल उच्च राख्दै समन्वयका साथ काम गर्न आवश्यक छ। पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा हर्षित भएको बताउँदै उहाँले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको बताउँदै राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको दावी गर्नुभयो। संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले देखाएको उहाँको भनाई छ। उहाँले राजमार्गका सड़क फराकिलो बनाउने कामको शुरूआत लुम्बिनीबाटै भएको स्मरण गराउँदै प्रदेश सरकारबाट 1200 शैयाको अस्पताल सञ्चालनमा ल्याउने कामको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पनि जोड़ दिनुभयो। सरकारबीच सहकार्य आवश्यक प्रधानमन्त्री शीर्षकको यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिनको माग गर्ने विद्यार्थीमाथि उल्टै ज्यादती शीर्षकको खबर प्रकाशित छ। आजका सबैजसो पत्र पत्रिकामा यो खबर प्रकाशित भएको देखिन्छ। भारतको ओडिशा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको आइतबार शंकास्पद मृत्यु भयो। उहाँ छात्रावासमै मृत भेटिएपछि स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले उल्टै कुटपिट र दुर्व्यवहार गर्दै छात्रावासबाट निकालेको छ। प्रकृतिको परिवारले न्यायको माग गरेको छ। विद्यार्थीको सुरक्षामा गम्भीर खेलवाड़ गरेको भन्दै प्रशासनलाई ध्यानकर्षण गराएका सबै नेपाली विद्यार्थीमाथि सोमबार दिउँसो ज्यादती भएको हो। यद्यपि परराष्ट्र मन्त्रालयले यसबारे कूटनैतिक पहल गरेर समस्या समाधानको चरणमा गइसकेको बताएको छ। नेपाल आउँदै गरेका एक विद्यार्थीले पीड़ा सुनाए, हामीलाई धम्की दिइयो, धेरै अत्याचार गरियो र बसमा कोचेर जबरजस्ती निकालियो। उपशीर्षकमा यो खबर अगाडि छ। बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार छात्रावासमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। विश्वविद्यालय प्रशासनले उनले आत्महत्या गरेको भन्यो, तर यही अध्ययनरत उनका नजिकका दाजुभाइलाई समेत हेर्न दिइएन। विश्वविद्यालयकै एक भारतीय विद्यार्थीले केही समयदेखि प्रकृतिलाई ह्यारेसमेन्ट गरिरहेका थिए। यसबारे उनले एक महिना अघि नै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय आईआरओमा उजुरी गरेकी थिइन्। ती युवकले प्रकृतिलाई अश्लील गाली गरेको अडियो क्लिप पनि सार्वजनिक भएको छ। आफूमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराउँदा समेत प्रशासनले चासो नलिएका कारण घटना भएको हो। हामीले प्रशासनसँग त्यसबारे जवाब माग्यौं, आइतबार रातभर पनि प्रदर्शन गर्यौं। त्यसपछि सोमबार विश्वविद्यालय प्रशासनले हामीलाई छात्रावासबाट निकाल्ने धम्की दियो। निष्पक्ष छानबिन हुनुपर्छ, प्रकृतिलाई न्याय चाहिन्छ भनेर हामीले प्रतिवाद गरिरह्यौं। पछि त नेपाली विद्यार्थीलाई गाली गलोज, कुटपिट र दुर्व्यवहार गर्दै होस्टेलबाट निकालेर रेल स्टेशन र बस पार्क पुर्यायो। केही साथी घाइते पनि छन्। मोबाइल खोसेर कुटपिटको भिडियो डिलिट गर्न लगाइयो। धेरै अत्याचार भयो। भुवनेश्वर रेलवे स्टेशनबाट नेपाल फर्किरहेका छौं। हामी 10 जना एकैसाथ रेलमा छौं। धेरै साथीहरू अर्को स्टेशन र बस पार्कमा छन्। एक विद्यार्थीले दिएको बयानमा आधारित रहेर नयाँ पत्रिका दैनिकले यो खबर प्रकाशित गरेको छ। कान्तिपुर दैनिकमा ट्रम्पको घोषणापछि 3 सातामा 23 जनालाई नेपाल ल्याएर छोडियो शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरिएता 23 जना नेपाली निष्कासनमा परेका छन्। कागजात विहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा 4 महिला र 19 पुरूषलाई काठमाडौँ ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ। अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वाशिङटन डीसी स्थित नेपाली राजदूतावासलाई बुझाएको थियो। त्यसपछि नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो। डिपोर्टमा परेका सबैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमनको जिम्मा लगाइएको छ। विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी 22 यता 23 जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गर्नुभयो। त्यसमध्येका पछिल्लो पटक सोमबार 1 जना काठमाडौँ आइपुगेका छन्। डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छोड्ने गरेको छ। त्यसैले छोड़िएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पनि सोधपूछ गर्दै आएको छ। ट्रम्प प्रशासनले अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट मार्फत नेपालसहित कागजात विहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ। ट्रम्पको घोषणापछि 3 सातामा 23 जनालाई नेपाल ल्याएर छोडियो शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै अक्षर खुट्याउँदै राउटे बालबालिका, 64 बालबालिका र 4 युवा कहरा सिक्दै शीर्षकको खबर लिँदैछौ। जंगलमा जीवन निर्वाह गर्ने राउटे समुदायका बालबालिका तथा युवा यति बेला कहरा सिक्न कसिएका छन्। उनीहरूमध्ये धेरैले अक्षर खुट्याउन थालेका छन् भने कसैले आफ्नो नाम लेख्न सक्ने भएका छन्। उनीहरू साताअघि मात्र सुर्खेतको बरहाताल गाउँपालिका 2 बरहातालबाट सोहीवडाको गिरीघाट आएका हुन्। राउटे समुदायका 18 वर्ष मुनिका 64 बालबालिका र 25 वर्ष हाराहारीका 4 युवाले कहरा सिकिरहेको राउटे परियोजनाका जोड़ी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो। उहाँका अनुसार 22 जनाले आफ्नो नाम लेख्न जानिसकेका छन्। कहरासँगै भिडियो मार्फत 12 महिनाका नाम सिकाइरहेका छौं, खत्रीले भन्नुभयो। उनीहरूमध्ये कसैले नाम लेख्न मात्र सिक्न चाहने गरेको उहाँले बताउनुभयो। पुर्खाले नगरेको काम भन्दै यो समुदायमा विद्यालय जानुलाई राम्रो मानिँदैन, सोही कारण पढ्न रहर गर्ने बालबालिका र युवा आफ्ना अभिभावक र समुदायका मुखियाको नजरमा नपरेका बेला मात्र सिक्न खोज्ने गरेको खत्रीले सुनाउनुभयो। एकपटकमा 2-4 जनालाई फोन देखाउँदै फकाएर पढ़ाउने गरेको उहाँले बताउनुभयो। खत्रीका अनुसार उनीहरूलाई कखरा लेख्न सिकाउन पनि बस्तीभन्दा अलिक फर अभिभावक र मुखियाको नजर नपर्ने ठाउँमा लैजानुपर्छ। अक्षर खुट्याउँदै राउटे बालबालिका शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा 1000 नेपाली कामदार आजदेखि इजरायल जाँदै शीर्षकको खबर प्रकाशित छ। सुरक्षा परिश्रम र सेवा सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको हेरचाह तथा स्याहार क्षेत्रमा सहायक कामदार केयर गिभरमा 1000 जना नेपाली पहिलो समूहका रूपमा छिट्टै इजरायल प्रस्थान गर्ने भएका छन्, जसमा आज फागुन 6 गतेबाट 13 जना नेपाली कामदार केयर गिभरका रूपमा इजरायल जाने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। इजरायल जाने पहिलो 100 कामदारको भिसा प्रक्रिया पूरा भइसकेको र बाँकी कामदारको प्रक्रिया पनि क्रमशः अगाडि बढ़िरहेको नेपाल स्थित इजरायली दूतावासले जानकारी गराएको हो, जसमा 13 जना नेपाली कामदार मंगलबार जान लागेका हुन्। गत अगस्तमा इजरायलको जेरूसेलम स्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइफ लटरी प्रक्रिया मार्फत 1156 महिला र 956 पुरूषसहित कुल 2112 जना चयन गरिएका थिए। बाँकी रहेका 1112 जना कामदारको भिसा प्रक्रिया अगाडि बढ़ाइएको हो। यी कामदारहरू इजरायलका दीर्घकालीन हेरचाह, ज्येष्ठ नागरिक गृह तथा वृद्ध हेरचाह केन्द्रमा काम गर्ने गर्छन्। 1000 नेपाली कामदार आजदेखि इजरायल जाँदै शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। कार्यक्रमलाई तामझाम बनाउने शैलीले निम्ताएको घटना शीर्षक दिएर नागरिक दैनिकले यो खबर प्रकाशित गरेको छ। 2075 असार 1 गते पोखराको मध्य सहर हुँदै बगेको फिर्के खोलामा पैदल मार्ग उद्घाटनको तयारी थियो। तत्कालीन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीशीले उक्त पैदल मार्ग उद्घाटन गर्दै हुनुहुन्थ्यो। मेयर जीशी आफैले डोजर चलाएर पैदल मार्ग विस्तारको थालनी गर्ने तयारी थियो। त्यही तयारी अनुसार मेयर जीसी डोजर चालकको सीटमा बस्नुभयो, छेउमा अपरेटर पनि राख्नुभयो। तर मेयर जीसीले अन्जानवश डोजरको लिभर दबाउँदा डोजरको बकेट रेलिङमा ठोक्किन पुग्यो र रेलिङ भत्कियो। मेयरले डोजर चलाएर पैदर्माग उद्घाटन गर्दै गरेको तस्विर कैद गर्न पुलको रेलिङमा अडेस लगाई बसेका पत्रकार त्यही रेलिङसहित तल खसे। उद्घाटनको तस्विर खिच्न लाग्दै गर्दा डोजरको बकेटको ठक्करले रेलिङ भत्किएको। उक्त घटनामा पोखराका 2 पत्रकारसहित 5 जना झण्डै 20 मिटर तल खोलामा खसेर घाइते भएका थिए। पत्रकारद्वय रंजन अधिकारी र सन्देश श्रेष्ठ उक्त घटनामा सामान्य घाइते भएका थिए। मेयर जीसीका कारण निम्तिएको उक्त घटनाका कारण कार्यक्रम नै प्रभावित भएको थियो भने उद्घाटन शैलीको त्यो बेला निकै नै आलोचना पनि भयो। कामकुरो एकातिर छोडेर जानकारी नै नभएको विषयमा अघि सर्दा घटना हुन पुगेको भन्दै त्यो बेला मेयर जीसीले चरको आलोचना खेप्नु परेको थियो। पोखरा महानगरमै गत शनिबार अर्को घटना घट्यो। शनिबारको घटना पनि पोखरा महानगरपालिकासँगै जोड़िएको छ। पोखरामा आन्तरिक र बाह्य गरी करिब 20 लाख पर्यटक भित्राउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तालिका थियो। कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो अर्थमन्त्री विष्णु पौडेल। त्यस क्रममा बेलुन फुटेर आगलागी भएको प्रसंग झिकेर कार्यक्रमलाई तामझाम बनाउने शैलीले निम्त्याएको घटना शीर्षकमा नागरिक दैनिकले खबर प्रकाशित गरेको छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा शैक्षिक सत्र सकिन लाग्दा पनि दिएन कक्षा 9 को पठन पाठन अनुमति शीर्षकको खबर प्रकाशित छ। काठमाडौँको तारकेश्वर नगरपालिकाले कक्षा 9 का लागि पठन पाठन अनुमति नदिँदा मन मैजो स्थित नेपाल रत्न विद्यालयका विद्यार्थी प्रभावित बनेका छन्। स्कूलमा आर्थिक रूपमा विपन्न परिवारका बालबालिका निशुल्क अध्ययन गर्दै आएका छन्। विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका प्रतिनिधिबीच 1 पुष 2079 बसेको संयुक्त बैठकले नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा 9 को पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार 2080 शैक्षिक सत्रदेखि विद्यालयले कक्षा 9 विद्यार्थी भर्ना गरेको थियो, तर नगरपालिकाले हालसम्म पनि अनुमति नदिएपछि कक्षा 9 अध्ययनरत विद्यार्थीहरू अलपत्र परेको प्रसंगलाई नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। नेपाल समाचार पत्रमा किन वर्षन वर्षनी भ्रष्टाचार गर्ने कर्मचारीहरू शीर्षकको खबर प्रकाशित छ। कर्मचारीहरूको संख्या भने दिनानुदिन सरकारले भ्रष्टाचार विरूद्ध विभिन्न अभियानहरू सञ्चालन गरिरहेको बताउँदै आए पनि भ्रष्टाचार गर्ने कर्मचारीहरूको संख्या भने दिनानुदिन बढ़िरहेको पाइएको छ। साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरूद्धमा प्रवर्धनात्मक उपचारात्मक र दण्डात्मक कार्यवाही गर्दै आइरहेको भए पनि कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुने क्रम घट्नुको साटो बढ़दैछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गत तीन वर्षको वार्षिक प्रतिवेदन विश्लेषण गर्दा हरेक वर्ष भ्रष्टाचारमा मुद्दा दायर हुने कर्मचारीको संख्या बढ़दो रहेको पाइएको छ। यो तथ्यले भ्रष्टाचार विरूद्ध चालिएका सरकारी कदमहरूलाई फिका बनाइदिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उद्घोष गर्दै आइरहनु भएको छ। तर पनि भ्रष्टाचारमा लिप्त हुने कर्मचारीको संख्या बढ़दो क्रममा रहेको प्रसंगलाई नेपाल समाचार पत्रले किन बढ़दैछन् वर्षनी भ्रष्टाचार गर्ने कर्मचारीहरू शीर्षक दिएर खबर प्रकाशित गरेको छ। आजको राजधानी दैनिकमा बैंक र वित्तीय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने शीर्षकको खबर प्रकाशित छ। सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने व्याख्या गरेको छ। सर्वोच्च अदालतको वृहतपूर्ण इजलासले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निवेदनमा यस्तो व्याख्या गरेको हो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत समेत न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, सारंगा सुवेदी सहित चारजना न्यायाधीशले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने सो फैसला गर्नुभएको हो। तर न्यायाधीश टेक प्रसाद ढुंगानाको भने सो रिट क्षेत्र हेर्ने क्षेत्राधिकार वृहतपूर्ण इजलासमा नरहेकाले संयुक्त इजलास नै सो रिट हेर्न सक्षम रहेको र रिट निवेदन संयुक्त इजलासमै फिर्ता गर्नुपर्ने फरक राय रहेको छ। स्वावलम्बन लघुवित्तले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित हुने श्रम अदालतको फैसला बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले विशेष ऐनद्वारा संचालित बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने व्याख्या गरिदिएको हो। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा पाँच तारे होटेलको संख्या 26 पुग्यो शीर्षकको खबर प्रकाशित छ। मुलुकभर सञ्चालनमा आएका पाँच तारे होटेलको संख्या 26 पुगेको छ। पर्यटन विभागका अनुसार यीमध्ये 20 पाँच तारे, 3 पाँच तारे डिलक्स र अर्का 3 पाँच तारे बुटिक होटेल हुन्। विभागको होटेल शाखाका अधिकृत हरिशरण नेउपानेका अनुसार डिलक्स पाँच तारे होटलहरूमा भेगन सिटी झापा, सोल्टी होटल काठमाडौँ र हिल्टन होटल काठमाडौँ हुन्। यसैगरी पाँच तारे स्तरका बुटिक लग्जरी होटलमा द्वारिकाज, बसेरा र वर्णवास होटल परेका छन्। पाँच तारे होटलको संख्या 26 पुगेको शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा 34 नयाँ पुल निर्माण शुरू शीर्षकको खबर प्रकाशित छ। पूर्व पश्चिम राजमार्गको कमला ढल्केबर पतलैया सड़क आयोजना पूर्वी खण्डमा नयाँ पुलहरू निर्माण शुरू गरिएको छ। स्तरोन्नतिको चरणमा प्रवेश गरेको धनुषाको कमलादेखि सर्लाहीको बागमतीसम्म 74.75 किलोमिटर पूर्वी खण्डमा 34 नयाँ पुल निर्माण गरिन लागि हो। यसमध्ये बर्दिवासको रातु र बढ़री खोलामा नयाँ पुल निर्माण शुरू भइसकेको छ। यस्तै रातु खोलाको उत्खनन रोक्न माग शीर्षकमा गोर्खा पत्रकै यो खबर लिँदैछौ। महोत्तरीको बर्दिवास नगरपालिका स्थित रातु खोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग राखेका छन्। चालू आर्थिक वर्षका लागि बर्दिवास नगरपालिकाले रातु नदीको उत्खनन गर्न ठेक्का लगाएको छ। ठेकेदारले तोकेको मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गर्दा त्यसको विरोध स्थानीयले गरेका किसान नगरका स्थानीय सुरेन्द्र यादवले बताउनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै ठेकेदार कम्पनीलाई जरिवाना शीर्षकको खबर लिँदैछौ। नारायणगढ़ बुटोल सड़क विस्तार गरिरहेको चिनिया ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेशन प्रणालीलाई नवलपुरको कावासुती नगरपालिकाले 95,000 रूपियाँ जरिवाना गरेको छ। कम्पनीले सड़क विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो। कावासुती सुवरको पत्थर खोलामा केही दिन अघि जेसीबी र टिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्विर सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो। त्यसपछि ठेकेदार कम्पनीलाई जरिवाना गराइएको हो। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। किर्गिस्तानलाई हराउन अल्मलिएको नेपाल शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। फोर नेशन्स कप फुटबलको पहिलो दिनको खेलमा आउने नतिजा एक प्रकारले अपेक्षित थियो, अनपेक्षित भने स्कोर रह्यो, त्यो पनि विशेषतः नेपालको। दशरथ रंगशालामा हिजो नेपालको प्रदर्शन धेरै हदसम्म अल्मलिएको देखियो। नेपालले पूरा खेल अवधिमा कुनै पनि मोडमा किर्गिस्तानी आक्रमणको डर मान्नु परेन, तर नेपालको आफ्नै आक्रमण गतिलो रहन सकेन। नेपालले लगातार बल त अगाडि बढ़ाइरह्यो, तर त्यो गन्तव्यहीन रह्यो। त्यसैले नेपालले किर्गिस्तानमाथि रचेको जीतको एकमात्र उपलब्धि भनेको 3 अंक नै रह्यो। आफ्नो टीमको प्रदर्शनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ खुशी रहेनन्। उनले आफू दुखी रहेको पनि भनेनन्। उनले प्रयोग गरेका शब्द ठ्याक्कै यही रह्यो, अल्मलिएको प्रदर्शन। हाम्रो प्रदर्शन अल्मलिए जस्तो लाग्यो। रेखा पौडेल र साबित्रा भण्डारीले टीमसँग तालमेलमा पर्याप्त समय पाएका थिएनन्, त्यसैले समस्या भएको हुन सक्छ, तामाङले भन्नुभयो। किर्गिस्तानलाई हराउन अल्मलिएको नेपाल शीर्षकको यो खबर कान्तिपुरमा प्रकाशित छ। अब सम्पादकीय आजको नागरिक दैनिकमा संसदमा दलीय दन्त बझान शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा भूमिहीनता अन्त्यको निहितार्थ शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा बहुभाषी र बहुसांस्कृतिक मनहरूलाई जोड़ौं शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा निराशाजनक सरकारी उपलब्धि शीर्षकको सम्पादकीय प्रकाशित छ। र गोर्खापत्र दैनिकमा दूधको भुक्तानी अविलम्ब शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।